وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما خلقت الجن والإنس إلا ليعبدون. وقال رسول الله صلى الله تعالى عليه وسلم: نعمتان مغضوب فيهما كثير من الناس، الصحة والفراغ. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم: صدق الله وصدق رسوله النبي الكريم. میرے استاد اور میرے مربی حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ نے ایک بات سمجھائی، فرمایا کہ ایک پارک جو ہوتا ہے، اس پارک میں تین قسم کی مخلوق جاتی ہے. ایک تو انسان جاتا ہے، اس میں انسان جاتا ہے اور پھولوں سے اور وہاں کی گرینری سے اور وہاں کی ہوا سے لطف اندوز ہوتا ہے اور انجوائے کرتا ہے، اور وہیں پر بھیڑ بکریاں اور جانور بھی جاتے ہیں جن کو پھولوں سے خوشبو سے کوئی مطلب نہیں، اور اس کی گرینری سے اور وہاں کی ہوا سے کوئی مطلب نہیں ہے، بلکہ وہ جہاں جا کر گھاس کھاتے ہیں یہ ان کا پار جانے کا مقصد ہوتا ہے. اسی طرح سے تیسری قسم کی مخلوق ہے، ادھر آ جائیں، مفتی شیخ صاحب نظر نہیں آ رہا. تیسری قسم کی مخلوق جو پارک میں جاتی ہے اس کو خنزیر کہتے ہیں. اس کو نہ ہوا سے مطلب، نہ پھول کی خوشبو سے مطلب، نہ پھولوں سے مطلب، نہ گھاس سے مطلب. وہ پورے پارک میں جا کر نجاست اور گندگی کو تلاش کرتا ہے اور وہ کھاتا ہے. اسی طریقے سے انسان جو پارک میں جاتا ہے، ان انسانوں میں بھی تین قسم ہیں. ایک قسم تو انسان کی وہ ہے جو کسی اپنی گرل فرینڈ کو لے کر جاتا ہے کولون پارک میں، اور اس کو کسی چیز سے مطلب نہیں، اسی سے مطلب ہے. اور دوسری قسم ہے جس کو یہ فکر ہوتی ہے کہ چلو ہم وہاں جائیں گے، کچھ واک کریں گے، کچھ ایکسرسائز کریں گے، اور ایکسرسائز کر کے ذرا ہم اپنی فٹنس کو مینٹین کرنے کی فکر کریں گے، ذرا اس سے ہم ہینڈسم لگیں گے اور اسمارٹ لگیں گے. اس لیے جب وہ ہینڈسم اسمارٹ بنتا ہے تو پھر تھوڑا ساتھ ساتھ ہر تھوڑی تھوڑی دیر بعد ایسے بھی کرتا رہتا ہے. اور تیسری قسم کی مخلوق انسان کی وہ ہے کہ وہ اس لیے پارک جاتا ہے کہ ہم ایکسرسائز کریں گے، واک کریں گے، رننگ کریں گے، اور اس سے صحت ملے گی تو اس صحت کو کسی کام میں لے کر آئیں گے. یہ تیسری قسم ہو گئی. اسی طرح سے دنیا میں آنے والوں کی تین قسمیں. بات سمجھ میں آ رہی ہے نا؟ یہ کنیکشن اور رب. دنیا میں آنے والوں کی بھی تین قسمیں ہیں. ایک آدمی دنیا میں اس لیے آتا ہے کہ یار انجوائے یور لائف، مزے اڑاؤ، شباب، کباب اور شراب، مطلب انجوائے کرو، منڈے سے لے کر فرائیڈے تک کماؤ، اور اس کے بعد فرائیڈے نائٹ کو कहीं पब चले जाओ, कहीं क्लब चले जाओ, सारा पैसा लुटा दो। वो सारा मंडे से लेकर फ्राइडे तक इसीलिए कमाता है कि फ्राइडे नाइट, सैटरडे नाइट और संडे तक उसको उड़ा दे। उसकी जिंदगी ये है कि बस एंजॉय करो। तो जिस चीज को ये एंजॉय बोल रहा है ना, ये बेसिकली एंजॉय नहीं है बल्कि एंड ऑफ जॉय है। ठीक है, फिर वही मंडे आया, अब वही अपनी रूटीन पर, और यकीन जाने कि इसकी कोई लाइफ नहीं होती। लगा इसकी लाइफ फिर क्या है कि जब यही बुढ़ा हो जाता है, अब ये क्या करेगा, या इसके पास पैसा ना हो ये क्या करेगा, या जो इसकी गर्लफ्रेंड है वो बुढ़ी हो गई। मेरे मुर्शिद का शेर है कि कमर झुक के मिसले कमानी हुई, कोई नाना हुआ कोई नानी हुई, और उनके बालों पे गालिब सफेदी हुई, कोई दादा हुआ कोई दादी हुई। क्या कोई ऐसी मिसाल मिलती है कि नानी और दादी को, नानी और दादी को या नाना और दादा को कोई मोबाइल गिफ्ट करे, बुढ़े को बुढ़ी को कोई पूछेगा? ये आलम है। और दूसरी किस्म इंसान की वो है कि जो दुनिया में आ रहा है वो कहता है पैसा कमाओ। वो मनी मशीन है, मनी जनरेटिंग मशीन, पैसा कमाओ। ये घर लो, अब नहीं उससे और बड़ा घर लेना है, अब उससे और बड़ा घर लेना है, फिर उसके अलावा वहां भी घर लेना है। एक फैक्ट्री है, दूसरी फैक्ट्री बनानी है, 1 मिलियन से 10 मिलियन बनाने, तो पैसा जमा किए जा रहे हैं। गाड़ी बीएमडब्ल्यू का लेटेस्ट मॉडल, ओडी का लेटेस्ट मॉडल, अभी शोरूम पे आया नहीं वो बुक करा लेता है। एक फैक्ट्री से 2 फैक्ट्री 3 फैक्ट्री 4 फैक्ट्री। कराची में हमारे एक साथ मेरे बयान में आया करते हैं, तो उनके उन्होंने खुद बताया मेरी एक फैक्ट्री थी पहले। जब मेरी एक फैक्ट्री थी तो मैं असर की नमाज में घर चले जाता था। क्या उसके बाद मैंने दूसरी फैक्ट्री लगाई तो फिर मैं मगरिब में जाने लगा। कहते फिर मैंने तीसरी फैक्ट्री लगाई, फिर मैं ईशा में जाने लगा। कहते उस पर भी मुझे चैन नहीं आया। मैंने चौथी फैक्ट्री लगाई, तब आलम यह कि मैं रात 11 और 12 बजे से पहले घर नहीं घुस सकता, और सुबह वही। तो पैसे का जो पर्पस और मकसद है कि वो हमें आराम दे, इसलिए कमाते हैं ना। लेकिन कितनी अजीब बात यह है कि उसकी वजह से हम और बेचैन और परेशान हो रहे हैं। यकीनन ये हमारी जिंदगी का मकसद नहीं हो सकता, क्योंकि अगर हमारी जिंदगी का मकसद रुपया और पैसा होता, इस बात से इंकार नहीं है कि ये माल रुपया और पैसा ये हमारी नेसेसिटीज में तो है, हमारी जरूरियात में से है, इससे इंकार नहीं है। तो नेसेसिटीज होना और है और पर्पस होना और है, हमारी जरूरत होना और है और हमारा मकसद होना और है, दोनों में फर्क है। अगर ये रुपया पैसा ये माल मकान हमारा मकसद होता तो हर दुनिया से जाने वाला अपना सब बैंक बैलेंस, अपना मकान, अपना मोबाइल फोन, अपनी घड़ियां, अपने चश्मे, अपने जूते, अपने कपड़े साथ लेकर जाता। लेकिन क्या हांगकांग में ऐसी मिसाल है कि कोई आदमी अपने साथ रुपया पैसा मकान ये सब चीजें लेकर गया हो? बल्कि मेरे प्यारे दोस्तों, मसला ये है कि एक आदमी के पास मान लेके 1.5 मिलियन डॉलर है। अब उसने मरने का वक्त आया, बीमार था, मरने के वक्त में उसने अपने बेटे को दिए, देखो बेटा मेरे पास सब 1.5 मिलियन डॉलर है, एक काम करो, मैंने जिंदगी में कोई अच्छा काम नहीं किया, अब ये जाओ मौलवी साहब को दे दो कि किसी मदरसे में, किसी मस्जिद की तामीर में, किसी नेक काम में इस पैसे को लगा दे। अच्छा ठीक है अब्बा, आपका पैसा है ठीक है। वो बेटा वो 1.5 मिलियन लेकर आया, उसने आकर मौलवी साहब को दिए कि मौलाना साहब ये लीजिएगा, मेरे बाप ने अभी जिंदा है, मरजुल वफात में है, यानी भी मरा नहीं है, अभी मरीज है, मरने के करीब है, उसके ने 1.5 मिलियन दिया है, یہ مولوی صاحب آپ کسی اچھے کام میں اس کو لگا لیجیے. تو مولوی صاحب پوچھتے کہ اچھا بھائی آپ کے ابا کا انتقال کا وقت قریب ہے, انہوں نے وصیت کی ہے, کہا اور کوئی پیسہ ہے؟ کہا نہیں ہے سب ہے. تو مولوی صاحب کہیں گے نہیں. اب وہ 1.5 million, یہ 15 lakh dollars, اب یہ سب کا سب وہ کسی کو نہیں دے سکتے. کہا کیوں؟ کہا بات یہ ہے کہ اب وہ 1/3 تو دے سکتے ہیں, 1/3 یعنی 500,000, وہ تو دے سکتے ہیں, لیکن باقی جو 1 million ہے وہ نہیں دے سکتے. یہ مسئلہ معلوم ہے نا جناب, کہ 1/3 تو انسان اس کو دے سکتا ہے, باقی جو 2/3 ہے اب اس پر اس کا اختیار ختم ہو گیا. تو میرے پیارے دوستو, جو مال ہمارے ساتھ جیتے جی, جس مال کو ساری زندگی کما کر ہم کہتے ہیں کہ ہمارے بہت کام آئے گا, لیکن وہ مال ہمارے جیتے جی ہمارا نہیں رہا, کیا عالم ہے نا. مال کمانے سے واللہ میں قسم کھا کر مسجد میں کہتا ہوں, کوئی اللہ والا ہے کوئی عالم منع نہیں کرے گا, لیکن وہ یہ کہے گا ضرور کہ دیکھو اپنی زندگی کے مقصد کو سمجھو, یہ ضروریات ہیں, بنیادی ضرورتیں ہیں, لیکن زندگی کا جو مقصد ہے وہ کیا ہے؟ کہ وہ انسان اس دنیا کے اندر آیا, اللہ رب العزت نے فرمایا وما خلقت الجن والانس الا ليعبدون, کہ ہم نے جنوں کو اور انسانوں کو پیدا کیا اپنی بندگی کے لیے, یعنی اپنی عبادت کے لیے. تو وہ جو دنیا میں کما بھی رہا ہے اور بہت کچھ جمع کر رہا ہے, لیکن عجیب بات یہ ہے کہ وہ دنیا میں اس کے کام نہیں آ رہا. جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم ہمارے آقا فرماتے ہیں, فرماتے ہیں جب انسان کا انتقال ہوتا ہے نا تو قبر تک اس کے ساتھ تین چیزیں جاتی ہیں, اس کا مال جاتا ہے, اس کی آل یعنی اولاد جاتی ہے, اور اس کے اعمال جاتے ہیں, تین چیزیں. اور مال اور اولاد یعنی آل وہ واپس آ جاتے ہیں, اس کے اعمال اس کے ساتھ جاتے ہیں. کیوں؟ کیونکہ پرپز آف جو لائف تھا وہ تھا اعمال, یعنی اللہ تعالیٰ کو راضی اور خوش کرنا, وہ اس نے اپنے مقصد میں کامیاب ہوا. نتیجہ یہ ہے کہ جو چیز اس نے جمع کی اب وہ ساتھ لے رہا ہے. اس لیے جناب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ جو ہم بینک بیلنس جمع کرتے ہیں, اور اس کو منع نہیں ہے, ایک سال کا خرچہ جمع کرنا اس کی اجازت دی ہے شریعت میں, ایک سال کا خرچہ جمع کیا جا سکتا ہے اس کی اجازت دی ہے شریعت میں, اور یہ توکل کے خلاف نہیں ہے. لہذا وہ اب وہ جو بینک بیلنس جمع کر رہا ہے کہ میں اس کو اپنے ساتھ لے کر جاؤں گا اور کسی کو نہیں دوں گا, لیکن کتنی عجیب بات یہ ہے کہ وہی مال اب اس کے ساتھ نہیں جا رہا. اس لیے جناب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا بندے کا رزق وہ ہے جو اس نے کھا لیا, جو اس نے پہن لیا, اور جو اس نے آخرت میں ٹرانسفر کر دیا, وہ اس کا رزق ہے, باقی اس کا نہیں ہے, باقی تو اس کے وارثوں کا ہے, باقی سب چیزیں اس کے وارثوں کی ہے, یعنی اس کے بعد والوں کی چیزیں. تو زندگی کا مقصد کیا ہے؟ زندگی کا مقصد یہ ہے اللہ تعالیٰ کی بندگی, اللہ تعالیٰ کی عبادت کرنا. لہذا دنیا میں آنے والا کامیاب وہ شخص ہے, کیونکہ باقی جتنی چیزیں ہیں وہ سب کے سب لمیٹڈ ٹائم کے لیے, جیسے انسان گناہ بھی کرتا ہے تو لمیٹڈ ٹائم کے لیے کرتا ہے. ایک وقت آتا ہے کہ گناہ کرنے کے لیے اس کے پاس طاقت نہیں ہے, کبھی مال نہیں ہے, کبھی طاقت نہیں ہے, اب بڈھا ہو گیا, سب ختم. لیکن اللہ تعالیٰ کی بندگی, اللہ تعالیٰ کی عبادت مرتے دم تک کر سکتا ہے. اللہ تعالیٰ کی عبادت, اللہ تعالیٰ کی بندگی میرے دوستو مرتے دم تک کی جا سکتی ہے, سبحان اللہ. لہذا ایک آدمی بیمار بھی ہے, کھڑا ہو کے نماز نہیں پڑھ سکتا, شریعت کہہ رہی بیٹھ جاؤ, وقت آیا بیٹھ بھی نہیں سکتا, لیٹے لیٹے پڑھ لو. ایک وقت آیا لیٹے لیٹے بھی حرکت نہیں کر سک رہا, اشارے سے پڑھ لو. اللہ مرتے دم تک میرے دوستو اللہ تعالیٰ کا نام لے سکتا ہے اور اللہ تعالیٰ کی فرما برداری کر سکتا ہے. سبحان اللہ. تو ہماری زندگی کا مقصد وہ کیا ہے؟ اللہ تعالیٰ کو راضی اور خوش کرنا ہے. لہذا کامیاب ہے وہ شخص, کامیاب ہے وہ شخص جو اللہ تعالیٰ کو راضی اور خوش کر لیتا ہے. اب اللہ تعالیٰ کو راضی اور خوش کرنا کیسا ہے, کیسے یہ پتا چلے گا کہ ہم اللہ تعالیٰ کو راضی اور خوش کریں؟ اس کے لیے اللہ تعالیٰ کا احسان ہے کہ اللہ تعالیٰ نے قرآن پاک عطا فرمایا. پھر جناب رسول اللہ صلی اللہ علیہ وسلم جو قرآن پاک کو سمجھانے کے لیے بھیجے گئے, پھر اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کی, کیونکہ اس دین کو اللہ تعالیٰ نے قیامت تک کے لیے چلانا تھا, لہذا اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کی ایک ایک بات کو محفوظ فرما دیا. لہذا پہلے انبیاء علیہ السلام پر ہم ایمان لاتے ہیں, وہ برحق ہیں, لیکن چونکہ اللہ تعالیٰ نے ان کے دین کو بعد میں نہیں چلانا تھا, لہذا ان کے نبیوں کی بات محفوظ نہیں ہے, اور ہمارے آقا صلی اللہ علیہ وسلم کی ایک ایک بات محفوظ ہے. یہاں تک کہ آپ صلی اللہ علیہ وسلم کھانا کیسے تناول فرماتے تھے, دسترخوان بچھا کر زمین پر بیٹھ کر کھانے سے پہلے ہاتھ دھوئے, کھانے سے پہلے بسم اللہ پڑھے, اور اگر نوالہ گر جائے تو اس کو صاف کر کے کھا لے, اپنے برتن کو جس برتن میں کھانا کھا رہا ہے اس کو صاف کرے. حدیث شریف میں آتا ہے کہ برتن دعا دیتا ہے کہ آتاک اللہ من النار کما آتقتنی من الشیطان, اللہ تجھے آگ سے بچائے جیسے تو نے مجھے شیطان سے بچایا. یہ برتن دعا دیتا ہے جب ہم برتن کو صاف کر رہے ہیں, جس کو آج مسلمان کہتا ہے اگر ہم نے اپنی پلیٹ کو صاف کیا تو لوگ کہیں گے کہ اوہو یہ کتنا ٹٹ پونجیا ہے, کیسا فقیر ہے یہ, اس کو بھی صاف کر رہا ہے. لیکن جب اس کی نظر جناب رسول اللہ صلی اللہ علیہ وسلم پر ہوگی اور آپ صلی اللہ علیہ وسلم کے اس ارشاد پر ہوگی کہ آپ نے فرمایا من تمسک بسنتی عند فساد امتی فلہ اجر مئۃ شہید, کہ جس نے میری ایک سنت کو زندہ کیا جبکہ سنتوں کا مذاق اڑایا جا رہا ہو, لوگ سنتوں کو چھوڑ رہے ہوں, تو 100 شہید کا ثواب ملے گا اسے. ایک سنت پر عمل کرنے کا ثواب 100 شہید کا. میرے استاد میرے شیخ فرماتے ہیں کہ اب سوال یہ پیدا ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم کی تو کتنی سنتیں ہیں, کیا ہر ہر سنت پر, ہر ہر سنت کے زندہ کرنے پر 100 شہید کا ثواب ملے گا؟ تو فرماتے ہاں. پھر اس بات کو سمجھانے کے لیے میرے مرشد نے ایک واقعہ سنایا, فرمایا اور ایک بات اور بتائی, فرمایا کہ دیکھو کسی عمل کو معمولی مت سمجھنا, کسی سنت کو چھوٹا مت سمجھنا, ہر سنت کے اندر یہ خاصیت ہے کہ وہ ہمیں جنت لے جا سکتی ہے, ہر سنت کے اندر یہ خاصیت ہے. اس کو سمجھانے کے لیے فرمایا کہ دیکھو اللہ تعالیٰ کا ایک نام ہے شکور, اللہ تعالیٰ کا ایک نام ہے شکور, شکور کے معنی ہیں الذی یعطی اجر الجزیل علی عمل القلیل, کہ شکور وہ ذات ہے جو خوب اجر عطا فرمائے, چھوٹے چھوٹے عمل پر خوب اجر عطا فرمائے, خوب ثواب عطا فرمائے. پھر اسی کے تحت میں ایک محدث گزرے, ان کا نام ہے ملا علی قاری رحمت اللہ علیہ, جنہوں نے مشکاۃ شریف کی شرح لکھی ہے جس کا نام ہے مرقات المفاتیح. عربی زبان میں علماء جانتے ہیں 11 جلدوں میں یہ کتاب ہے, جس کا نہ اردو ترجمہ ہے نہ انگریزی ترجمہ ہے, عربی میں یہ کتاب ہے. اس کے اندر سمجھایا, فرمایا کہ ایک شخص کا انتقال ہوا, اس کے انتقال کے بعد کسی نے اس کو خواب میں دیکھا اور اس نے پوچھا ما فعل اللہ بک, اللہ تعالیٰ نے تیرے ساتھ کیا معاملہ کیا؟ تو شخص نے کہا کہ میں اللہ تعالیٰ کے حضور میں پیش ہوا, فخفت قلت حسناتی, مجھے اپنی نیکیوں کے کم ہونے کا ڈر تھا, خوف تھا. لگا اب میں دیکھا تھا کہ اعمال نامے میں میرے اعمال وزن کے جا رہے ہیں, نیکیاں کم اور میں ڈر رہا ہوں. اچانک فوقات یا سراتن, اچانک اعمال نیکی کے پلڑے میں ایک چھڑی آ کر گھری اور وہ جو نیکی کا پلڑا تھا وہ بھاری ہو گیا. اور اللہ تعالیٰ نے مجھے بخش دیا. تو شخص کہتے ہیں کہ میں نے اللہ تعالیٰ سے پوچھا ما ہذا یا ربی, اے میرے رب یہ کیا چیز ہے؟ تو اللہ تعالیٰ نے ارشاد فرمایا ھذا کف تراب القیتہ علی قبر مسلم, یہ وہ تھوڑی سی مٹی ہے جو تو نے اپنے مسلمان بھائی کی قبر پر ڈالی تھی. और कब्र में मिट्टी डालने का तरीका क्या है? तीन दफा मिट्टी डाली जाती है ना, कैसे? मिनहा खलकनाकुम वफीहा नुईदुकुम वमिनहा नुखरिजुकुम तारतन उखरा। ये आयत है सूरह ताहा की, इसको पढ़ते और तीन दफा मिट्टी डाली जाती है। मेरे उस्ताद मेरे शेख फरमाते कि देखो हम लोग मिट्टी डालते हैं थोड़ी 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 कि हाथ खराब ना हो जाए, थोड़ी सी मिट्टी डालते हैं कि हाथ खराब ना हो जाए। तो मैं देखो बजायर कितना मामूली सा अमल है ये, अपने मुसलमान भाई की कब्र पर मिट्टी डालना कितनी छोटी सी बात मालूम होती है, लेकिन उसकी बरकत से भी अल्लाह ताला उसकी बख्शिश फरमा रहे हैं। इसलिए समझाया कि किसी अमल को मामूली मत समझना कि ये तो साथ छोटा सा अमल है, इससे क्या होगा। ये जो प्लेट साफ कर रहे हैं, ये जो मिट्टी डाल रहे हैं, मस्जिद में दाखिल होने से पहले बिस्मिल्लाह पढ़ रहे हैं, दुरूद शरीफ पढ़ रहे हैं, बिस्मिल्लाह अस्सलातु वस्सलामु अला रसूलिल्लाह अल्लाहुम्म इफ्तह ली अबवाब रहमतिक, कि अल्लाह ताला अपनी रहमत के दरवाजे मुझ पर खोल दे, फिर सीधे पांव से मस्जिद में दाखिल हो रहे हैं और मस्जिद में दाखिल होकर कह रहे हैं या अल्लाह जब तक मैं मस्जिद में हूं इतिकाफ की नीयत करता हूं। ये बजाहिर ये सुन्नतें हैं, बजाय छोटी सी सुन्नत मालूम हो रही है, लेकिन मेरे प्यारे दोस्तों सुभान अल्लाह इस सुन्नतों की बरकत यह पता नहीं हमारा आखिरत में क्या होगा। और यह है हमारा असली बैंक बैलेंस, आखिरत का बैंक बैलेंस यही नेक आमाल है, यही आखिरत का बैंक बैलेंस है। और कामयाब है वो शख्स जो इस आखिरत के आमाल के बैंक बैलेंस बढ़ाता रहता है। कैसे? अपनी जबान से सुभान अल्लाह का, अल्हम्दुलिल्लाह, अल्लाह उबर का, जन्नत में दरख लग रहे कि जिससे ये घोड़ा चलता रहे बरसा बरस 500 बरस भी चलता रहे तो उस दरख की जो विद है इतना फैला हुआ है वो खत्म नहीं होगा। ये जबान से इबादत की, मस्जिद में आए अब बदन से इबादत कर रहे हैं के नमाज पढ़ रहे हैं, रमजान शरीफ आ रहे हैं अल्लाह ताला के लिए रोजा रख रहे हैं, ये बदन की इबादत हो गई। जकात देने का वक्त आया अपने माल में से जकात निकाल लें, सदके का वक्त आया सदका निकाल लें, कहीं मस्जिद की तामीर है, कहीं मदरसे की जरूरत है, किसी को दवा दिला दी, किसी की शादी पे खर्च कर दिया, कोई बेचारा बीमार है उस पर खर्च कर दिया, किसी जरूरतमंद की जरूरत को पूरा कर दिया, ये माली इबादतें हैं। ये सब की सब इबादतें हमारे वहां काम आएंगी। और इसी तरीके से जब मस्जिद से बाहर निकले, मस्जिद से बाहर निकले अब एक इम्तिहान है, खुसूसन हांगकांग की सड़कों पर, नाथन रोड, हाँ नाथन रोड ना, इस नाथन रोड पर अब मस्जिद से बाहर निकले अब उसने निगाह को नीची करते हुए पढ़ना है बिस्मिल्लाह अस्सलातु वस्सलामु अला रसूलिल्लाह अल्लाहुम्मा इन्नी अस्अलुका मिन फज़लिका, और उल्टा पांव मस्जिद से बाहर निकालना है। और अब क्या काम करना है? अब नजर बचानी है। अरे साहब यही तो मुश्किल है सारी, इससे तो बेहतर है कि हम मर जाएं, हर वक्त अपने दिल पर छुरियां चलाएं, इससे तो बेहतर है एक ही दफा मर जाएं। शायर कहता है कि अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन ना पाया तो फिर कहां जाएंगे। और मेरे प्यारे दोस्तों हदीस शरीफ में आता है, आका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्ना नवरा सहमुम मिन सिहामी इबलीस मसमूम, ये जो नजरबाजी है ना ये शैतान के तीरों में से एक तीर है, वो भी पॉइसन्ड जहर में जहरीला, और वो जहरीला तीर ऐसे होता है कि अगर जिस्म में कहीं भी लग जाए उसका असर पूरे जिस्म में आग लग जाती है। ये बदनजरी भी ऐसी चीज है, देखते देखता तो आंख से है। हमारे उर्दू में एक मुहावरा मशहूर है कि लड़ती आंख है और गिरफ्तार दिल हो जाता है। अब ये आंख से जो किसी औरत को देखा और वो मेरी तो नहीं है ना, इसलिए मेरे मुर्शिद समझाते हैं न देखो किसी की वाइफ वरना खानी पड़ेगी वैल्यूम 5। ये वैल्यूम 5 ट्रैंकुलाइजर है ना, उसका नाम है, क्योंकि हर वक्त सताते रहेगी उसकी याद। और फिर बात यह है एक हंसी हो तो दिल उसको दे दे, एक हंसी हो तो दिल उसको दे दे, सख्त मुश्किल है इन हजारों में। इसलिए एक बुजुर्ग ने एक सुनाया वाकया कि एक शख्स ऐसे किसी लड़की के पीछे जा रहा था तो उसने पूछा मेरे पीछे तुम क्यों आ रहे हो? उसने कहा तुम्हारे पीछे इसलिए आ रहा हूं कि मैं तो तुमसे आई लव यू टू मच। उसने कहा यू आर मगरमच्छ। उसने कहा तुम मेरे पीछे मेरी छोटी बहन आ रही है, वो मुझसे भी ज्यादा खूबसूरत है, वो मुझसे भी ज्यादा क्यूटी भी है, स्वीटी भी है, प्रीटी भी है। अच्छा, उसने मुड़ के यूं देखा, उसने जूती उठाकर उसकी ठुकाई लगाई। उसने कहा तू अजीब है, मोहब्बत का दावा मुझसे कर रहा है और देखता दूसरों को है। मेरे प्यारे दोस्तों, हमने पढ़ा है ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, हम कलमा अल्लाह ताला का पढ़ते हैं, फिर इन लैलाओं को क्यों देखते हैं? ये कैसी मोहब्बत है, दावा मोहब्बत का अल्लाह ताला से और देखते फिरते दुनिया को। तौहीद मानते अल्लाह ताला की और नजर मालदारों पे रखी हुई है कि जी फला चीज मिलेगी तो हमें सुकून मिलेगा, फला चीज होगी तो हम बहुत एंजॉय करेंगे। कैसी अजीब सी बात है, मोहब्बत ईमान अल्लाह ताला पर लाए और सारी दुनिया को देखते फिर रहे। आगे अल्लाह ताला फरमाते हैं मन तरह कहा मखाफती, जिसने मेरे खौफ से नजर को बचाया, इसलिए नहीं लोग क्या कहेंगे कि मुक्तदी है तो उसने देखा इमाम साहब आए, उसने नजर बचा लो, या उसने देखा कि अभी तो बयान किया, अगर मैं नजर डालूंगा लोग कहेंगे वाह मौलवी साहब खुद ही देख रहे, उसने नजर बचा ली। नहीं, अल्लाह के लिए नजर बचाई जिसने मेरे खौफ से। अल्लाह ताला क्या फरमाया मखाफती मेरे खौफ से, तो फरमाया अब्दलतुहु ईमानन यजीदु हलावतहु फी कल्बी, ऐसा ईमान अता करूंगा कि वो स्वीटनेस ऑफ ईमान वो अपने दिल में पाएगा। हलावत ईमान, हदीस शरीफ में उसका नाम क्या आया, हलावत ईमान, ईमान की मिठास वो अपने दिल में पाएगा। ये किस पर इनाम है? ये इनाम है नजर की हिफाजत पर। मुहद्दिस अज़ीम मुल्ला अली क़ारी रहमतुल्लाह अलैह फरमाते हैं वक़द वरदा इन हलावत अल ईमान, वारिद है हलावत ईमानी इदा दखलत कल्बन, जब एक मरतबा दिल में दाखिल होती है ला तखरुजु मिन्हु अबदा, फिर कभी दिल से निकलती नहीं है। आगे फरमाते फफी इशारतुन इला बशारति हुस्नुल खातिमा, फरमाते कि इसमें ईमान पर खात्मे की इसमें खुशखबरी है। कैसे शख्स का खात्मा ईमान पर होगा, क्योंकि जिसको हलावत ईमानी मिल जाए। और मेरे मुर्शिद फरमाते हैं कि क्या बात है, अल्लाह ताला ने दिल को मिठास क्यों अता फरमाई, फरमाई इसलिए अता फरमाई कि वजह यह है कि जब नजर बचाता है तो दिल को तकलीफ होती है, और जब कड़वी चीज खाता है तो कड़वी के बाद मीठा खाता है कि नहीं खाता, तो इसलिए अल्लाह ताला ने नजर बचाने की वजह से दिल पर तकलीफ हुई, और दिल की तकलीफ की वजह से दिल में कड़वाहट आई, अल्लाह ताला ने करवाहट के बदले में ईमान की मिठास अता फरमाई। सुभान अल्लाह। अब रही बात कि साहब मुश्किल मालूम होता है, इसलिए तो कहा कि जो लोग इस काम को कर रहे हैं यानी तकवा से जिंदगी गुजार रहे हैं उनके साथ रहो, उनकी सोहबतों में बैठो। अल्लाह ताला ने अपने औलिया की सोहबतों में असर रखा है कि उनके पास के बैठने वाले उसके अंदर भी तकवा आ जाता है। जैसे ब्लूटूथ टेक्नोलॉजी होती है ना जनाब, कि अच्छा आपके पास फला की तकरीर है, फला नाज शरीफ है, भाई साहब मुझे भी दे दे, कहते अच्छा अपना ब्लूटूथ ऑन करो। अब वो पेयरिंग हो गई, वो पेयरिंग हो गई, उसके बाद जनाब वो ब्लूटूथ के जरिए से वो ट्रांसफर हो गया। इसी तरह से जिनके दिलों में अल्लाह ताला की मोहब्बत है, करीब जलते हुए दिल के अपना दिल कर दे, आग लगती नहीं है लगाई जाती है। यानी अल्लाह ताला की जो मोहब्बत की आग है वो लगाई जाती है, नतीजा ये होता है अब इसको भी एहसास पैदा हो जाता है कि नहीं मैंने नजर बचानी है। मेरी मस्जिद में कराची में एक साहब जुम्मा पढ़ने आते हैं, कहते हैं कि जब मैं बयान जुम्मे का सुन लेता हूं तो 2 से 3 दिन मेरी गाड़ी बिल्कुल ठीक चलती है, मैं जमात से नमाज भी पढ़ता हूँ, बीवी से भी नहीं लड़ता, नजर की हिफाजत भी करता हूँ, गुस्से को भी कंट्रोल हो जाता है। लेकिन 3 दिन के बाद फिर वही शुरू हो जाता है, अब नमाज में भी सुस्ती, नजर की हिफाजत भी नहीं करता, बीवी से भी लड़ाई होती है, गुस्सा भी हर बात पर आने लग जाता है। तो मैंने उससे पूछा कि भाई मोबाइल तो होगा आपके पास, कहना जी है। ये मोबाइल भी अजीब चीज है, वो कहते हैं पहले जमाना था जब कोई किसी से मिलने जाता था तो कहता है अस्सलाम वालेकुम जी, वालेकुम सलाम, क्या हाल है जी, सब खैरियत, घर में सब खैरियत, बाल बच्चे वालदैन सब अच्छे, कहा जी अच्छा। अब जमाना बदला, السلام علیکم. جی وعلیکم السلام. آپ کے پاس نوکیا کا پتلی پن کا چارجر ہوگا؟ جی آپ کے پاس سیمسنگ کا چارجر ہوگا؟ اب یہ حال ہو گیا. اب یہاں مسجد میں 10 آدمی بیٹھے ہوں گے, 10 کے پاس موبائل کھولے بیٹھے ہوں گے. اس لیے ہمارے مولوی صاحب کہنے لگے کہ کتنی عجیب بات ہے کہ اس نے ساری دنیا سے ملا دیا لیکن سوشل لائف سے کاٹ دیا ہے نا. یہاں سے لے کر ایسٹ سے لے کر ویسٹ تک کے وہ جو ڈفرینسز تھے اس کو اتنا جو وہ کمپیکٹ کر دیا, اتنا وہ ختم کر دیا کہ یہاں والا وہاں سے بات کر رہا ہے لیکن پڑوس میں بیوی بیٹھی ہے, پڑوس میں ماں بیٹھی ہے, اس سے بات کرنے کا ٹائم نہیں ہے. کتنی عجیب بات ہے. تو میرے پیارے دوستو, جس طریقے سے یہ بلو ٹوتھ کی ٹرانسفر ہو رہا ہے, اسی طریقے سے جن کے دلوں میں اللہ تعالیٰ کی محبت ہے ان کے پاس بیٹھے, جب ان سے دل مل جائے گا تو ان کے دل میں جو اللہ تعالیٰ کی محبت ہے وہ ہمارے دلوں میں منتقل ہو جائے گی. یہی وہ ٹیکنالوجی ہے جو اللہ تعالیٰ نے فرمائی ہے. اس لیے ہماری زندگی کا مقصد میرے دوستو, پیسہ نعمت اچھی بات ہے, رکھے اپنی ضرورت کا رکھے, اس سے کہ کسی سے مانگے نہیں, یہ بڑی نعمت کی چیز ہے. لیکن ہماری زندگی کا اصل مقصد ہے اللہ تعالیٰ کو راضی اور خوش کر لے. ایک بات سنا کے بس ختم کرتا ہوں, 35 منٹ کا کہا تھا اس لیے میں نے اسٹاپ واچ لگائی بھی تھی. ایک آدمی جو ہے وہ جو ٹیٹوز بناتے ہیں نا, اسی طرح پہلے زمانے میں ہوتا تھا یہ ٹیٹوز بنوانے کا نا. تو ایک آدمی گیا ٹیٹو بنوانے کے والے پاس, اس نے کہا میں شیر خان ہوں, شیر خان شیر ہوں, شیر کا بچہ ہوں, باپ کا نام دلیر خان, دادا کا نام بہادر خان. میری کہا بات کیا ہے؟ کہا میری کمر پر شیر بنا دو. اس نے کہا اچھا جناب. اس نے کہا بھائی تکلیف ہوتی ہے. اس نے کہا تکلیف کیا, میں شیر ہوں. وہ کرتے ایسے تھے کہ وہ سوئی کو آگ میں گرم کر کے وہ جہاں بنانا ہوتا ہے وہاں پر, لیکن یاد رکھے گا یہ حرام ہے. لیکن ہمارے بزرگوں نے اس سے کیا بات سمجھائی ہے, اس میسج کو لیجئے. تو اس نے کیا کیا, وہ جسم پر لگاتے ہیں. اب اس نے سوئی گرم کی, اب وہ ایسے بیٹھا, اس نے کمر پہ بنانا اور ایسے بیٹھا ہوا ہے سینہ نکال کر آرنلڈ کی طرح سے. اب اس نے جو ہے وہ سوئی گرم کر کے اس کی کمر پہ لگا, کیا کر رہا ہے؟ اس نے کہا شیر کی دم بنا رہا ہوں. اس نے کہا یار دم بھی ہلانی ہے, کوئی چھوڑ رہنے دے. اس نے پھر سوئی گرم کی, اس نے کہا بنا شیر خان کی, شیر بنا سوئی گرم, اب کیا کر رہا ہے؟ اس نے کہا منہ بنا رہا ہوں. اس نے کہا یار یہ منہ سے دھاڑنا تھوڑی ہے, رہنے دے منہ. پھر اس نے سوئی گرم کر کے لے آئی, پھر اس نے اوئی کیا, اب کیا بنا رہا ہے؟ اس نے کہا پاؤں بنا رہا ہوں. اس نے کہا دوڑنا تھوڑی ہے, رہنے دے. اس کے بعد جو ہے اس نے پھر سوئی گرم کی, اس نے کہا اب کیا بنا رہا ہے؟ اس نے کہا اب شیر کے جو ہے کمر بنا رہا ہوں. اس نے کہا یہ بھی رہنے دے چھوڑ. اس نے سوئی رکھ کے ایک تھپڑ لگایا. اس نے ایسا شیر جس کی دم بھی نہیں ہے, جس کا منہ بھی نہیں ہے, جس کی ٹانگیں بھی نہیں ہیں, جس کی کمر بھی نہیں ہے, ایسا شیر تو خدا نے بھی نہیں بنایا, تو کیا بنانے آیا ہے؟ تو میرے پیارے دوستوں, شریعت میں سے نماز نکال دی, روزہ بھی ارے چھوڑو, ارے زکات پیسہ ہم کسی کو کیوں دے وہ بھی چھوڑو, ارے داڑھی رکھیں گے لوگ کیا بولیں گے, شلوار ٹکنے سے اوپر کریں گے لوگ کیا بولیں گے. میرے پیارے دوستو, اس طرح سے سب کچھ نکال دیا تو اسلام کیا بچا؟ کچھ بچا؟ یہ تو وہی شیر ہے کہ جس کے نہ دم ہے, نہ ٹانگے ہیں, نہ منہ ہے, نہ کمر ہے. تو ہمارے دین کا بھی یہی حال ہے, مسلمان ہیں, نہ ہماری پہچان ہے, نہ ہمارا ظاہر ہے, نہ ہمارے اخلاق ہیں, بس پیسہ کمانے کی مشین. کیا اسی کا نام دین ہے؟ کیا اسی کا نام اسلام ہے؟ کیا یہی ہماری زندگی کا مقصد ہے کہ بس پیسے کی مشین بنے ہوئے, فیکٹری بنے ہوئے, اور آخر میں اس کے بعد جب دنیا سے گئے تو پتہ چلا کچھ بھی نہیں ہے. اللہ تعالیٰ ہم سب پر اپنا فضل فرما دے, اور اللہ تعالیٰ اپنے کرم سے ہمیں جو زندگی کے مقصد اور کیسے سمجھ میں آئے گا. دیکھیے اب جیسے ہم لوگ جو ہے آؤٹ سائڈر ہیں, اگر ہمیں چمسا چوئی سے جانا ہوگا کہیں میفے یا کسی ہانگ کانگ یا سینٹرل کہیں جانا ہوگا تو میں کیا کروں گا؟ میں پوچھوں گا بھائی صاحب ذرا پلیز مجھے گائیڈ کر دیجئے, میں کس ٹرین پہ, ریڈ والی میں بیٹھوں, گرین والی میں بیٹھوں, یا بلو جو بھی کلرز ہیں, کس میں بیٹھوں؟ تو آپ بتائیں گے اس میں بیٹھے, اور اتنے اسٹاپ کے بعد وہ آپ کا اسٹیشن آ جائے گا. تو میں کسی سے پوچھوں گا کہ نہیں پوچھوں گا؟ کیوں, کس سے پوچھوں گا؟ جو اس کو جانتا ہوگا. اسی لیے اللہ تعالیٰ نے, اللہ تعالیٰ جزائے خیر دے کتنا اللہ تعالیٰ ہمارے آقا صلی اللہ علیہ وسلم کو کہ اپنے بعد علم کا ورثہ چھوڑ دیا, علماء ہیں, ان سے پوچھو, ان سے سیکھو, اور وہ اللہ والے جو آخرت کی طرف جا رہے ہیں تم ان کے ساتھ چلو. ایک بزرگ فرماتے ہیں تنہا نہ چل سکو گے محبت کی راہ میں, تنہا نہ چل سکو گے محبت کی راہ میں, میں چل رہا ہوں آپ میرے ساتھ آئیے. دعا کیجیے کہ اللہ تعالیٰ اپنے کرم سے ہم سب کو معاف فرما دے. یا اللہ ہماری زندگیوں کو اپنے مقصد کی طرف موڑ دیجئے، تقوی عطا فرما دیجئے، اپنی محبت عطا فرما دیجئے، اپنی معرفت عطا فرما دیجئے، ہمارے ظاہر کو، ہمارے باطن کو اپنے پیار کے قابل بنا دیجئے، ہمارے گناہوں کو معاف فرما دیجئے، ہماری گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما دیجئے، ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجئے۔ یا اللہ تعالیٰ اپنے کرم سے ہمارے دلوں میں نرمی عطا فرما، یا اللہ تعالیٰ ہمارے اندر طبیعت، ہمارے اندر برداشت پیدا فرما، یا اللہ تعالیٰ اپنے کرم سے نیک اعمال کی توفیق عطا فرما دیجئے، یا اللہ آپ کے پسندیدہ اعمال کو کرنے کی توفیق عطا فرما دیجئے، یا اللہ نیک اعمال کی رغبت اور محبت عطا فرما دیجئے، 100% ان پر عمل کی توفیق عطا فرما، اور یا اللہ گناہوں سے ہم سب کو حفاظت نصیب فرما، یا اللہ ہمارے دلوں میں اتنی قوت، اتنی پاور، اسٹرینتھ عطا فرما کہ کوئی حسین آئے، بلا کی حسین ہو چاہے، لیکن یا اللہ ہم اس سے نظر کی حفاظت کریں، آپ کو راضی اور خوش کر دے، چاہے ہمارا دل ٹوٹ جائے لیکن آپ کا قانون نہ ٹوٹے، آپ کا قانون ہمارے دل سے زیادہ قیمتی ہے۔ یا اللہ تعالی ہم سب پر فضل فرما دیجئے، ہمارے دلوں میں اپنی محبت داخل فرما دیجئے، ہمارے دل کو ہمارے توفیقات کی نوازشات ہم پر فرما دیجئے، اور یا اللہ ہمارے اس میں بیٹھنے کو ہماری دینی ترقی کا ذریعہ بنا دیجئے، ہمارے یا اللہ اصلاح اخلاقی ترقی کا ذریعہ بنا دیجئے، اور اپنی محبت کا ذریعہ اس کو فرما دیجئے، اور اپنے کرم سے سلامتی ایمان، سلامتی آدھا کے ساتھ دنیا میں رکھے، اور سلامتی ایمان، سلامتی آدھا کے ساتھ دنیا سے لے جائیے، اور یا اللہ اس کو قبول فرما کر ہم سب کے لیے مغفرت کا، اور یا اللہ تعالی رحمت کا بہانہ بنا دیجئے۔ وصلی اللہ تعالی علی خیر خلق محمد وعلی وصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔